بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے شام میں امریکہ، مغرب اور اس کے علاقائی اتحادیوں کی ناکامی اور شکست. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. ناظرین، جیسا کہ آپ جانتے ہیں کہ گزشتہ برس مارچ سے شام میں عدم استحکام پیدا کرنے کی منصوبہ بند کوششیں اور سازشیں جاری ہیں، یا یوں کہا جائے کہ امریکہ، اسرائیل، مغرب اور علاقے میں اس کی بعض عرب اتحادی حکومتیں اس حکومت کے خلاف صف آرا ہو گئی ہیں جو صہیونزم کی مخالف ہے، جو سامراج کی مخالف ہے، جو فلسطینی کاؤز کی حامی ہے، اس کو گرانے کے لیے ایک ساتھ ہو گئی. لیکن گزشتہ برس ماہ سے لے کر اب تک طرح طرح کی سازشوں، طرح طرح کے منصوبوں اور طرح طرح کے پروگراموں، اور اس سے بڑھ کر ملک میں جگہ جگہ دہشت گردانہ کارروائیاں انجام دینے کے باوجود بھی نہ صرف یہ کہ شام کی بشار اسد حکومت کو وہ گرانے میں کامیاب نہیں ہو سکے، بلکہ شام کے عوام کو بھی شام کی حکومت سے نہ تو منحرف کر سکے اور نہ ہی منصرف. اس کی وجہ کیا ہے؟ کیا یہ اتنا وقت کافی نہیں امریکہ اور اس کے اتحادیوں اور مغرب کے لیے کہ وہ اپنی کارکردگی اور اپنے منصوبے پر نظر ثانی کرتے ہوئے سوچتے کہ ہم میں کمی کہاں پر رہ گئی ہے اور ہمارے اندازے کہاں غلط اور کیوں کر غلط ثابت ہوئے؟ یہ اور اس طرح کے اور سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں. اس کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے عالمی امور کے ماہر اور ریڈیو تہران کی اردو سروس کے ڈائریکٹر جناب ساجد رضوی صاحب کو. ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے بین الاقوامی امور کے سینئر تجزیہ نگار بیرسٹر طاہر واسطی صاحب، اور ہمارے دہلی اسٹوڈیو میں موجود ہوں گے ہندوستان کے سرکردہ تجزیہ نگار اور سینئر صحافی شکیل شمسی صاحب. ان تینوں معزز مہمانوں کی خدمت میں سلام عرض ہے. باری باری ہم پھر سلام عرض کریں گے، ان سے ہماری گفتگو ہوگی، مگر آغاز کرتے ہیں جناب ساجد رضوی صاحب سے. ہمارے تہران اسٹوڈیو موجود ہیں. السلام علیکم.
وعلیکم السلام.
میں نے ایک سوال کیا کہ کیا تقریباً 1.5 سے 2.25 سال کا جو عرصہ تھا یہ امریکہ اور اس کے اتحادیوں اور مغرب کے لیے کافی نہیں تھا یہ سوچنے کے لیے کہ ہماری اسٹریٹجی جو ہے وہ ناکام ہو گئی، یا ہم میں کہاں غلطی رہی، یا ہمارے اندازے لگانے میں کہاں خامیاں اور کوتاہیاں رہیں؟
دیکھیں، اگر ماضی کو دیکھیں اور اس پر نظر ڈالیں تو اس کے پیش نظر ہم یہ کہہ سکتے ہیں کہ ان طاقتوں نے، چونکہ طاقت کے نشے میں چور ہیں اور پیسہ اور ہتھیار اور ٹیکنالوجی کے بل بوتے پر جو ہے فیصلے کرتے ہیں، اور اسی وجہ سے جو ہے شام کے معاملے میں جو یہ سوچ رہے تھے کہ 2-4 دن میں جو ہے وہ بشار اسد کی حکومت کو گرا دیا جائے گا، اور جتنے بڑے پیمانے پر انہوں نے دہشت گردوں کو وہاں داخل کیا اور جتنے ہتھیار اور جو امکانات اور سہولیات انہیں فراہم کی اور جو وعدے وعید انہیں دیے، اس کی بنا پر انہیں بالکل یہ امید تھی کہ یہ 2-4 دن میں جو ہے حکومت کا کام تمام ہو جائے گا. پھر شام کے پڑوس میں ترکی جیسا ملک جو ہے وہ اس کو لیڈ کر رہا تھا، اس کی کمان کر رہا تھا، براہ راست سرحدوں پر موجود تھا، فورسز اس کی موجود تھیں، اور جو نفسیاتی طور پر جو شام پر دباؤ ڈالنے کی جو تمام حربے تھے وہ ان سب نے اپنا لیا، اور ترکی نے بالکل کھل کر جو ہے ان کی حمایت کی اور مقابلے پر ان کے آگے. اس کے ساتھ ساتھ سعودی عرب جیسا ملک، پھر قطر کا پیسہ، اگرچہ بہت چھوٹا سا ملک ہے لیکن اس وقت جو ہے وہ سعودی عرب میں بھی جو ہے وہ اپنے مفادات حاصل کرنے کے در پہ ہے، اور شام کے حوالے سے بھی جو ہے وہ پیش ہے. لیکن پچھلے 1.5 سال کی، جیسا کہ آپ نے بھی اشارہ کیا، ان کی کارکردگی جو ہے وہ اس کا نتیجہ صرف یہ نکلا ہے کہ شام میں بے گناہوں کا بڑے پیمانے پر جو ہے قتل عام ہوا ہے. جتنی دیر بشار اسد کی حکومت کو گرانے میں انہیں ہو رہی ہے، اتنا زیادہ ہتھیار اور شدت پسندی جو ہے وہ پھیلانے کی جو ہے وہ کوششیں کر رہے ہیں، اور یہ سوچ رہے ہیں کہ شاید اس طریقے سے شامی عوام جو ہیں بشار اسد کے خلاف اٹھ کھڑے ہوں گے کہ جب ان کا بڑے پیمانے پر قتل عام ہوگا، بڑے پیمانے پر ان کو دباؤ میں لایا جائے گا. لیکن جیسا کہ آپ نے بھی کہا اور آثار یہی نظر آ رہے ہیں، اور پچھلے دنوں قطر میں جو اجلاس ہوا اس سے صاف واضح ہو گیا کہ مایوسی ان کے اندر دیکھنے میں آ رہی ہے شام کے حوالے سے، اور بشار اسد کی حکومت اور فوج جو ہے اور عوام، تینوں इस वक्त जो हैं मिल के डटे हुए हैं इन उन कुव्वतों के खिलाफ के जिन्हें बाहर से मदद मिल रही है, और उनमें बहुत सारी बड़ी तादाद जो है वो बाहर के हैं। आदाद व शुमार तो मेरे पास नहीं है, लेकिन जो मुसलमा और मुस्तनद खबरें हैं पाकिस्तान समेत मुख्तलिफ इलाकों से उन्होंने बैरूनी दहशतगर्द जो खुद पाकिस्तान को भी जो है वो निशाना बनाए हुए हैं उनको वहाँ पर जमा किया है, जो साबिक जिहादी कहलाते हैं या तालिबान अनासिर कहलाते हैं या अलकायदा वाले कहलाते हैं, उनको शाम की बशार असद हुकूमत के खिलाफ जो है वहाँ जमा किया गया है, और वो मुख्तलिफ कस्म की वो तमाम कार्रवाइयाँ जो इससे कबल हम पाकिस्तान में देख चुके हैं, जो इराक में देख चुके हैं, वो शाम में बुरवेकार ला रहे हैं। लेकिन बज़ाहिर जो है आसार यही नज़र आ रहे हैं कि इस पॉलिसी में जो है अमरीकियों को बुरी तरह जो है वो नाकामी और शिकस्त का सामना करना पड़ रहा है।
जी बहुत शुक्रिया, मैं चलता हूँ लंदन जहाँ पर मौजूद हैं बैन अलावकाम अमूर के माहिर बैरिस्टर ताहिर वासी साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम अली अब्बास।
ताहिर वासी साहब, अभी दो तीन रोज कबल दोहा में जो शाम की अपोजिशन नाम निहाद पार्टी है या धड़ा है उसका इजलास हुआ, और देखने में यही आया कि वहाँ पर जो इजलास हुआ उस इजलास के दौरान जो रहनुमा मौजूद थे उनके दरमियान भी अख्तलाफात पाए गए। ये तो सियासी बात हुई, लेकिन जिनके हाथों में असलहे हैं, जिन ग्रोहों के हाथों में शाम के अंदर, उनका जब हम जायजा लेते हैं तो एक ग्रोह जो है अफगानिस्तान और पाकिस्तान का है, एक चेचनिया का है, एक कतर और सऊदी अरब का है, एक लीबिया और मिस्र और तूनिस का है, एक अलजायर का वगैरह, यानी मुख्तलिफ ममालिक के मुख्तलिफ ग्रोह हैं। और अभी पिछले हफ्ते ये खबर आई थी कि शाम और तुर्की की सरहद पर खुद उन्हीं के जो दो ग्रोह हैं या चंद ग्रोह हैं उन्हीं में से दो ग्रोहों के दरमियान झड़प हुई, जिसमें 15 से 20 मुसल्ला जो अनासिर हैं बाकी हैं या हमारे लफ्जों में दहशतगर्द हैं वो मारे गए। तो जब खुद सियासी धड़ों में और जो असलहा लेकर शाम में बदमनी फैला रहे हैं जो ग्रोह, उनके दरमियान भी जब इख्तलाफात पाए जा रहे हैं, तो ऐसे में ऐसी अपोजिशन से क्या तवक्को की जा सकती है?
जी शुक्रिया अली अब्बास, बिल्कुल आपने ठीक कहा कि इन ग्रुपों में इख्तलाफ हैं, और ये ग्रुप जो है आपस में उन चोरों और डाकुओं के ग्रुप की मिसाल है जो माल लूटने में मसरूफ है। बरतानिया, अमेरिका और यूरोप के जो ममालिक हैं जो इस नामनेहाद बगावत को फंड कर रहे हैं और इस दहशतगर्दी को फंड कर रहे हैं, उस फंड की तकसीम पर और सीरिया में इस मसले पर कि सीरिया में किसका इन्फ्लुएंस ज़्यादा हो, उनमें आपस में शदीद इख्तलाफात हैं, शरीक लड़ाई हैं, वो तमाम लोग यूरोप और अमेरिका को मुतासिर करने के हरबे इस्तेमाल करते हैं, और ये साबित करते हैं कि हम जो हैं वो ज़्यादा आपके नज़दीक हैं, हम यूरोप और अमेरिका के मफाद को ज़्यादा बेहतर तरीके से समझते हैं, हम यूरोप और अमेरिका के मफाद को वहाँ पर जो है वो लेके आगे बढ़ेंगे। इम्पॉर्टेंट बात यह है अली अब्बास कि अमेरिका, बरतानिया और सहूनी हुकूमतें तमाम अरब ममालिक में उन ममालिक की सपोर्ट करती हैं जो अवाम के खिलाफ हो
जी,
और उन हुकूमतों के हमायत करती हैं जो अवाम के खिलाफ हैं। अब बात समझने वाली यह है कि अगर ये यूरोप और अमेरिका की कुव्वतें अवामी हुकूमत चाहती और अवामी उमंगों की हुकूमत चाहती तो वो हुकूमत तो बशर अल असद की वहाँ मौजूद है, लेकिन यही हुकूमत अवामी ख्वाहिशात की बहरीन में नहीं है, सऊदी अरब में नहीं है, और उन बेशुमार अरब ममालिक में नहीं है जहाँ पर यूरोप और अमरीका सपोर्ट कर रहा है। अब अमरीका के लिए ये बहुत बड़ी हजीमत है, यूरोप के लिए ये बहुत बड़ी हजीमत है कि वो तमाम कुवतें जिन्होंने बहरीन में अवामी हुकूमत के इनकलाब को नाकाम बनाने में बहरीन की मदद की, जिन्होंने सऊदी अरब में सऊदी अवाम के इनकलाब को कुचलने में सऊदी अरब की मदद की, वो सीरिया में अवामी इनकलाब को जो ये सीरियन अवाम मुकाबला कर रहे हैं उसके खिलाफ हो गए हैं, ये उस दहशतगर्दी की हिमायत कर रहे हैं जो उस मुल्क में फैलाई जा रही है। ये बहुत बड़ी हजीमत की बात है, और आप देखेंगे कि इन ममालिक में और इन ग्रोहों में इख्तलाफात मुजीद ज़्यादा बढ़ेंगे जूं जूं हालात आगे बढ़ेंगे। कल भी मैं एक बयान पढ़ रहा था जहाँ पे ये सीरियन की जो नामनेहाद तंजीम है, इन्होंने अपने आप को ये कहा है कि हमारा उन ममालिक से लिंक ना जोड़ा जाए जिन ममालिक से यूरोप हमारा लिंक जोड़ता है या जो हमें समझते हैं, आप हमें सिर्फ पैसे दें मगर ये मत कहें कि अब अमेरिका के लिए काम कर रहे हैं, हम यूरोप के लिए काम कर रहे हैं या हम सऊदी अरब के लिए काम कर रहे हैं, या हम अरब ममालिक के लिए काम कर रहे हैं। यहाँ तक कि उन्होंने टर्की को भी कहा कि हम टर्की के लिए भी काम नहीं कर रहे। अब ये बहुत अजीब व गरीब बात है कि आप उन ममालिक से पैसा मांगते हैं, उन ममालिक से असलाह मांगते हैं, उन ममालिक के मीडिया से मदद चाहते हैं, लेकिन जब आपको उन ममालिक से लिंक किया जाता है तो आप उससे दस्तबरदारी का ऐलान करते हैं। इस बात से ये बात साबित होती है अली अब्बास कि ये तमाम लोग खुद भी इस बात को समझते हैं कि सीरिया की अवाम, और न सिर्फ सीरिया की अवाम बल्कि तमाम इस्लामी ममालिक की अवाम इस बात को पसंद नहीं करती कि यूरोप, अमरीका और सऊदी अरब उन ममालिक के अंदरूनी मसाइल में, उन ममालिक के अंदरूनी मामलात में मुदाखलत करें। और अवाम चूंकि इस बात से नफरत करती है, और बदकिस्मती से ये जो धड़ा है जो दहशतगर्दों का ग्रोह बशार अल असद की हुकूमत के खिलाफ खड़ा हो गया है, ये उन्हीं ममालिक से फंड हासिल कर रहा है, उन्हीं ममालिक से असलाह हासिल कर रहा है, तो इसको अपनी अनपॉपुलैरिटी का खुद एहसास है एक तरह से।
बहुत शुक्रिया आपका।
और ये इस बात को समझते हैं कि उनसे असलाह हासिल करके हम आवाम पर, आवाम के ओपिनियन पर असरअंदाज नहीं हो सकेंगे।
जी बहुत शुक्रिया आपका। चलते हैं दिल्ली स्टूडियो, जहां पर मौजूद हैं शकील शमसी साहब। अस्सलाम वालेकुम जनाब। शकील शमसी साहब, मैं आपसे यह सवाल करना चाहूंगा, जैसा कि ताहिर वासी साहब फरमा रहे थे और ये बात कई हफ्ते से सामने आ रही है कि जो धड़ा वहां पर लड़ रहा है सीरियन नेशनल काउंसिल के नाम से, जो सियासी धड़ा है और उसके अंडर में जो है फ्री सीरियन आर्मी जो है, जो मुख्तलिफ बागी ग्रोहों, मुसलह ग्रोहों का मजमू है, वो लड़ रहा है, तो इन लोगों का कहना है कि हम अपने मुल्क में गैर मुल्की कुव्वतों को मुदाखलत की इजाजत नहीं देंगे। और इस बात का इशारा हिलरी क्लिंटन के उस बयान से मिला जब उन्होंने गुज़िश्ता 10-12 रोज कबल ये कहा था कि जो सीरियन नेशनल काउंसिल है उसमें क़यादत का फुकदान है और वो मामलात को हल नहीं कर सकती, इसकी जगह एक दूसरा धड़ा या दूसरी काउंसिल या दूसरी क़यादत आनी चाहिए। तो क्या आप नहीं समझते कि दोनों अभी से एक दूसरे के ऊपर बदएतमादी का इजहार कर रहे हैं?
कि जो आप फरमा रहे हैं लिबास साहब वो बिल्कुल सही है, और अफसोसनाक बात ये है कि इस वक्त जबकि दुनिया में अमन अमान की ज़रूरत है, अहले यूरोप पूरे मशरक़ वस्ता में हालात को ख़राब करने पर तुलु हैं, आमादा हैं, वहाँ के अपोजिशन को जमा करने की कोशिश अपने आप में एक बहुत बुरा फेल है। यानी वो लोग कि जो वहाँ के शहरियों पर जुल्म ढा रहे हैं, जो दहशतगर्दी में मुलविस हैं, जो बम फोड़ रहे हैं, उन लोगों के लिए आप एक बाकायदा मीटिंग बुला रहे हैं कतर में, दोहा में, जहां के ऊपर उनको बिठाकर आप गुफ्तगू करा रहे हैं ताकि वो लोग एक एक जगह पर बैठकर और ज्यादा शिद्दत के साथ सीरिया पर हमलावर हो सकें। अभी जो ताजा खबरें मैंने देखी उससे ये मालूम हुआ कि वो लोग किसी नतीजे पर पहुंच गए हैं कि भाई हम एक एक साथ मिलकर लड़ाई करेंगे, और एक डिप्टी लीडर होगा और एक लीडर होगा जिसका अभी चुनाव नहीं हुआ है, जिसको मुंतखब नहीं कर पाए हैं। लेकिन देखिए, मैं इनके लिए ना दहशतगर्द का लफ्ज इस्तेमाल करता हूं, ना मैं इनके लिए बागी का इस्तेमाल लफ्ज इस्तेमाल करूंगा। ये गुंडों की एक फौज है, ये गुंडे हैं कि जो वहां पर अमेरिका ने तैयार करके खड़े कर दिए हैं, और तुर्की और सऊदी अरब और दूसरे ममालिक की मदद से। अब आप देखिए कि आज ही न्यूयॉर्क टाइम्स में एक आर्टिकल छपा है जो किसी बिल्कुल गैर जानिबदार का तो नहीं है, अमरीका नवाज ही टोले से वो आबाद आई है, न्यूयॉर्क टाइम्स में छपा है, एनी बर्नार्ड का एक आया है आर्टिकल, और उसमें उसने एनी बर्नार्ड ने यह कहा है कि वहां के लोगों, आवाम के बीच में बागी अपनी जो क्रेडिबिलिटी थी उसको खो चुके हैं, बल्कि वहां उनके खिलाफ नफरत पैदा हो रही है लोगों में, जो उनके साथ थे वो भी उनके साथ नहीं जाना चाहते। एनी बर्नार्ड ने बहुत साफ साफ लिखा है कि ऐसे गुंडे वहां पर बागियों की शक्ल में घूम रहे हैं कि जो रोटी के लिए जो लाइन लगी होती है उसमें अगर कोई उनके आगे लग जाए तो गोली मार देते हैं। उसने लिखा है, वाक्य लिखा है कि वहां पर ऐसा हुआ कि एक जगह पर बच्चे लाइन में लगे थे और उसमें एक बागी भी लेने रोटी पहुंच गया, और उसके बाद उसने आगे खड़े होने की कोशिश की, और जब बच्चा उसके आगे जाने लगा तो उस नौजवान को गोली मार दी। इसी तरीके से उसने एक और इंस्टेंस लिखा है कि वहां पर कार धोते वक्त पानी पड़ गया किसी मुसल्ला जंगजू के ऊपर, मुसल्ला गुंडे पर, और उसने उस लड़के को गोली मार दी। तो जहां पर ऐसे लोग जंग में मुलविस हों उनसे आप क्या ह्यूमैनिटेरियन बात कर सकते हैं, या आप उनको अपोजिशन का नाम कैसे दे सकते हैं, या आप उनको बागी का नाम कैसे दे सकते हैं? आप ये देखिए कि अभी कुछ ही दिनों पहले जिस तरीके से उन्होंने 28 फौजी अहलकारों को पकड़ लिया, और उनको पकड़ के बेदस्तोपा करने के बाद, गैर मुसल्ला करने के बाद उनको अजियतें दी, और उनको अजियतें देकर गोली मारी, और जिसके लिए खुद अकवाम मुत्तहदा को कहना पड़ा कि इट्स अ वार क्राइम, ये जंगी जुर्म है। तो जहां पर ऐसे हालात हों, उस अपोजिशन को जोड़ने की कोशिश कर रहे हैं अहले यूरोप, इनके लिए शर्म की बात है, डूब मरने की बात है जो कुछ कतर में कर रहे हैं बैठकर, और इसके बावजूद भी ये कामयाब नहीं होंगे। ये बात तय है क्योंकि इनकी हिमायत की वजह से जो मुखालिफीन असद के थे भी, वो भी उसके तरफदार होते जा रहे हैं, क्योंकि उनको मालूम है कि अमरीका और इसराइल जिसकी पुष्पनाई कर रहा हूं, अमरीका और यूरोप जिसकी पुष्पनाई कर रहा हूं, वो इस्लाम की लड़ाई तो नहीं लड़ रहा होगा, वो मुसलमानों की लड़ाई तो नहीं लड़ रहा होगा, वो किसी और की लड़ाई लड़ रहा होगा। तो ये सारी बातें सामने है अवाम के, और अवाम जो है इस वक्त इस तरीके से मुनहरिफ हुए हैं इनकी हरकतों की वजह से, और इसीलिए ये परेशान है अहले यूरोप, और इसीलिए इनको तरह तरह के बयान देना पड़ रहे हैं, और ये कोशिश कर रहे हैं कि किसी सूरत से इनके दरमियान में इत्तेहाद हो जाए और इत्तेफाक हो जाए, और ये फिर से वहां की हुकूमत के लिए कोई मुसीबत खड़ी कर सकें।
बहुत शुक्रिया, मैं फिर हाजिर हूंगा। चलते हैं एक बार फिर लंदन स्टूडियो, जहां पर ताहिर वासी साहब है। ताहिर वासी साहब, मैं आपसे ये पूछना चाहूंगा कि एक सवाल ये उठ रहा है, खुद अमरीकी जो नजरिया परदाज हैं, जो तजिया निगार हैं, जो दिफाई उमूर के माहरीन हैं, साबिक मौजूदा, सब ये कह रहे हैं कि अमरीका और मगरिब और उसके इत्यादियों को शाम में शिकस्त हो रही है, क्यों हो रही है आपके ख्याल में?
अली, बस अमरीका और उसके इत्यादियों को शाम में शिकस्त इस वजह से हो रही है कि शामी लोग, शाम के बसने वाले, इस दखलंदाजी को पसंद नहीं करते, इस दहशतगर्दी के खिलाफ हैं। तमाम मुसलमान बिलमूम दहशतगर्दी के खिलाफ हैं, और शाम के अवाम इस दहशतगर्दी के खिलाफ हैं, और अमेरिका इस बात को अगर नहीं समझा तो बहुत बड़ी बेवकूफ़ी कर रहा है। मेरा ख्याल है यूरोप को इस बात का इंदिया मिल चुका है कि वो किसी भी मुल्क में उस मुल्क की अवाम की उमंगों के खिलाफ कोई शोरश बरपा नहीं कर सकते। उनको शिकस्त अली अब्बास इस वजह से हो रही है कि शामी जो हैं, शाम के बसने वाले, इस दहशतगर्दी के खिलाफ हैं, इस दखलंदाजी के खिलाफ हैं, और वो बशर अल असद की हुकूमत के साथ हैं। नामुमकिन बात थी कि अगर ये अवाम शाम की बशर अल असद के खिलाफ होती, फौज बशर अल असद के खिलाफ होती, तो बशर अल असद कोई सुपरमैन तो नहीं है कि वहां पर उसके बावजूद हुकूमत करता रहता। बशर अल असद की हुकूमत वहां पर इसलिए कामयाब है, और शाम की, मेरा ख्याल है कि यह बशर अल हुकूमत की कामयाबी से ज्यादा शाम की कामयाबी है कि शाम ने अपने आप को मुत्तहिद रखा और इस बात को समझ गए कि यूरोप की दखलंदाजी से, अमेरिका की दखलंदाजी से चंद बागियों को, चंद दहशतगर्दों को ये मुल्क नहीं सौंपा जा सकता। इस हुकूमत को तब्दील नहीं करना चाहिए, और अगर कोई हुकूमत आए तो बैलेट पेपर के जरिए आए, ना कि इस बगावत के जरिए आए। तो ये शाम की अवाम की फतह है, और इस वजह से ये जो है अमरीका को हजीमत उठानी पड़ रही है और यूरोप को हजीमत उठानी पड़ रही है।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। साजिद रिजवी साहब, अभी एक इत्तला ये भी आई, गालिबन लबनान का एक अखबार है दियार, उसने ये खबर फाश की है कि कतर के वजीर आजम जो वजीर खाजा भी, उन्होंने इसराइल का दौरा किया और अपने साथ कतर के जो इंटेलिजेंस चीफ है उनको भी लेके गए। वहाँ पर नेतन्याहू और मोसाद के चीफ से उनकी मुलाकात हुई, और थक हार के उन लोगों ने इस मंसूबे का जायजा लेने की कोशिश की कि बशार असद को कत्ल कैसे किया जाए, जिसके जवाब में नेतन्याहू ने यह कहा कि अगर हम बशार असद को कत्ल कर दें तो क्या तुम इस बात की जमानत देते हो कि जितने खलीज फारस के अरब ममालिक हैं वो इसराइल को सरकारी तौर पर तस्लीम कर लेंगे? तो ये जो मंसूबा साजी हो रही है बशार असद को रास्ते से हटाने के लिए, क्या इस बात की दलील है कि ये लोग अब इस तरह से जो है वो शिकस्त खा चुके हैं मुसलह दहशतगर्दों को वहाँ भेजकर?
लेकिन बिल्कुल वाजे हो चुका है ये कि अगर बशार असद की हुकूमत का तख्ता हुस्नी मुबारक की तरह उल्टा जा सकता, या यमन की तरह सूरत हाल पैदा हो जाती, या लीबिया की तरह, या ट्यूनिस वाला माहौल वहाँ पे होता, यही गलती है उनके अंदाज़ों की कि इससे नाजायज़ फ़ायदा उठाने की कोशिश की। जो बेदारी की तहरीक शुमाली अफ्रीका और अरब ममालिक में आई थी, वहाँ पे भी एक तहरीक उठी थी, और अपोजिशन जो सियासी अपोजिशन है वहाँ पे बशार असद के खिलाफ उन्होंने सड़कों पर आके मुजाहरे भी किए थे। लेकिन इस तहरीक को हाईजैक करने के लिए अमेरिका और यूरोप वाले जो हैं कबल अज़ वक्त मैदान में कूद पड़े, और ये सोचे समझे बगैर के यहाँ पर जो है वो निज़ाम हुकूमत जो है उसकी अवाम में तकरीबन जड़ें मौजूद हैं, और बशार असद ने काफ़ी अरसे पहले से जो इस्लाहात का अमल शुरू कर रखा है उसके नतीजे में वहाँ जो बागी अनासर हैं, या वो जो ऐसे अनासर जो पनप सकते थे, जो मैदान में आ सकते थे, वो नहीं है। لہٰذا اس صورت حال کو جو ہے وہ صحیح طور پر نہیں سمجھ سکے اور انہوں نے فوری طور قبل از وقت وہاں پہ مداخلت کری. ترکی لیبیا میں جو ہے وہ عدم مداخلت کے نتیجے میں جو ہے یعنی فوری طور پر تو وہ کرنل قذافی کے ساتھ دیتا رہا, اس کے چونکہ وہاں سرمایہ کاری تھی بہت عرصے تک, وہ دیکھتا رہا کہ ممکن ہے کہ وہاں حالات جو ہیں وہ کرنل قذافی کے کنٹرول میں آ جائیں یا فیور میں آ جائیں, اور اس کے نتیجے میں اسے موجودہ جو سیٹ اپ وہاں پہ آیا اس کی مخالفت مول لینی پڑی اور حزیمت اٹھانی پڑی. یہاں اس نے بلا سوچے سمجھے جو ہے وہ ہاتھ ڈال دیا ترکی نے, اور اس کے ساتھ ساتھ جو قطر جیسا ایک چھوٹا سا ملک اور اس کے بعد سعودی عرب کے جس کا صرف ہر جگہ پیسہ اور فکر چلتی ہے. تو یہ جو ان کے صورتحال تھی جو یہ سوچ رہے تھے کہ وہ قبل بشار اسد کا تختہ لوٹ دیں گے اور بغاوت کے ذریعے الٹا جائے گا تختہ, اس میں وہ لوگ ناکام ہو چکے ہیں, کیونکہ اگر ایسا ہوتا تو بہت پہلے جو ہے وہ ہو چکا ہوتا, یہ صورتحال ان کے فیور میں آ جاتی. لہٰذا وہ اب اس صورتحال پر آ گئے ہیں, اس نتیجے پہنچے ہیں کہ اپنے حزیمت کا بدلہ لینے کے لیے کم سے کم یہ کیا جائے کہ ذاتی طور پر بشار اسد کو جو ہے وہ راستے سے ہٹا دیا جائے, ان کو قتل کر دیا جائے اور اس کے اپنے اس کا جو ہے وہ بدلہ لیا جا سکے جو ان کو صورتحال میں ناکامی کا منہ دیکھنا پڑا ہے. لیکن مسئلہ یہ کہ بشار اسد کچھ ایک شخص نہیں ہے, ایک آدمی وہاں پہ فیصلے کرنے والا نہیں ہے لیبیا کی طرح یا تیونس کی طرح جو ہے وہ وہاں سسٹم ہو. بہت عرصے پہلے انہوں نے بشار اسد نے جو ہے وہ اپنے اختیارات اور جو سیاسی اصلاحات ہیں ان کا عمل انہوں نے وہاں پہ انجام دیا تھا, اور اس کے نتیجے میں جو ہے وہ نہ تو وہاں پر فوج میں کوئی بغاوت ہوئی کہ وہاں کے فوجی یا سیاستدان یا حکمران طبقے سے تعلق رکھنے والے لوگ جو ہیں وہ جا کے دوسرے ملکوں میں پناہ لیتے اور وہاں کوئی ایسی مضبوط اپوزیشن بنا دیتے جیسے دوسرے ممالک میں ہوا. اکا دکا واقعات ہوئے شام کے حوالے سے بھی, ایک آدھ دو فوری جنرل کرنل جو ہیں وہ بھاگے اور یا باغیوں سے ملے یا دوسرے ملکوں میں انہوں نے جا کے پناہ لی, لیکن مجموعی طور پر جو ہے وہ فوج حکومت اور ان کا جو سسٹم ہے وہ برقرار ہے. اور یہ جو شام میں جو کچھ ہو رہا ہے یہی ہم عراق میں دیکھ چکے ہیں, وہاں پہ نوری مالکی کی حکومت جو ہے وہ اپنی جگہ موجود تھی اور رہی. اسی قسم کے واقعات جو ہیں دہشت گردی کے ہم روزانہ پاکستان میں دیکھ رہے ہیں, لبنان میں انہوں نے اس قسم کے واقعات کرنے کی کوشش کی. تو یہ صورتحال جو ہے وہ داخلی سطح پر ہی اگر ہم اس کو دیکھیں تو ہمیں نظر آئے گا کہ بشار اسد کی حکومت جو ہے وہ اپنی جگہ مستحکم نظر آ رہی ہے, لیکن بہرحال دہشت گردوں نے جو ہے وہ اس وقت اپنا دوسرے شہروں پہ جو قبضہ کرنے کا پروگرام تھا کہ آہستہ آہستہ شہروں پر قبضہ کرتے ہوئے دمشق تک پہنچیں گے, تو وہ تو انہوں نے ترک کر دیا ہے. ناکامی ان کو منہ دیکھنا پڑا کیونکہ ہر جگہ انہیں عوامی مخالفت کا سامنا کرنا پڑا, لہٰذا انہوں نے اب دہشت گردانہ واقعات کے لیے دمشق کو جو ہے وہ انتخاب کیا ہے, اور وہاں پہ تقریباً ایسے ہتھیار استعمال کر رہے ہیں جو خالص فوجی نوعیت کے ہیں, اور اس میں وہ بغیر سوچے سمجھے جو ہے وہ نشانہ بناتے ہیں, اور تاکہ پبلک کی طرف سے جو ہے وہ بظاہر دباؤ بڑھے اور یا فوج کے اندر جو ہے یہ باغیانہ عناصر پیدا ہوں, عنصر پیدا ہو کہ عوام مارے جا رہے ہیں, لہٰذا ہتھیار ڈالے جائیں یا ان سے مذاکرات کیے جائیں.
بہت شکریہ آپ کا. شکیل شمسی صاحب, جیسا کہ ابھی میں نے جس خبر کا حوالہ دیا, اگر فرض کر لیا جائے کہ اول تو ایسا ہو نہیں سکتا کہ اتنی آسانی سے بشار اسد کو ٹارگیٹ کر سکیں, لیکن کیا خود خلیج فارس کی عرب حکومتیں اس وقت موجودہ صورتحال میں اس پوزیشن میں ہیں کہ سودے بازی کی صورت میں وہ اسرائیل کو سرکاری طور پر تسلیم کر لیں, اگرچہ ان کے خفیہ روابط تو سب کے ہیں, لیکن کیا جو عوام کی اس وقت بیداری کی جو لہر اس کے پیش نظر وہ ایسا کرنے کی توانائی رکھتی ہیں؟
دیکھیے اتنا آسان نہیں ہے ان کے لیے, ورنہ تو وہ فوراً راضی ہو جاتے, اور اسرائیل کی طرف سے اس کی وہ ہو رہی ہے کوشش کہ اسد کو قتل کیا جائے, اسد کو مارا جائے, یہ کوشش کی جا رہی ہے. اور اس کے لیے یہاں تک کہ اس نے یہ بھی کہہ دیا ہے کھل کر, جو اب تک کبھی نہیں ہوا, اس نے کہا کہ بھائی اگر آپ نے باغیوں کے خلاف مہم جو چلائی ہے اس کا رخ اگر جولان ہائٹس کی طرف ہوا, جولان کی پہاڑیوں کی طرف اگر آپ کی فوجیں آئیں, تو پھر ہم ڈائریکٹ مداخلت کے لیے مجبور ہوں گے. یہ اسرائیل کا کہنا اس بات کا انڈیا دیتا ہے کہ اس کو کہیں نہ کہیں سے کسی نے پش کیا ہے, چاہے قطر نے کیا ہو, چاہے سعودی عرب والوں نے کیا ہو, کسی نے تو کیا قطر, کیونکہ ان سب کے جو روابط ہیں وہ بہت گہرے ہیں. آپ کو معلوم ہے کہ ابھی قطر کے ایک وقت گیا تھا غازہ کے نام پر, لیکن وہاں پر انہیں نے باقاعدہ اسرائیلیوں سے ملاقات کی. اسی طریقے سے بحرین کا بھی ایک, بحرین کی حکومت کا بھی ایک وقت گیا تھا وہاں, اور اس نے جا کر اسرائیلیوں سے بھی ملاقات کی اور غزہ کے نام پر گئے تھے, غزہ کو ایڈ دینے کے نام پر, لیکن حماس کو نام ایڈ دینے کا نام تھا اور ملاقاتیں جو کرنا تھی وہ اسرائیل والوں سے کرنا تھی. تو یہ ایسی چیزیں ہیں कि जिस पर बिल्कुल यकीन की बात है कि उनको कोई पुश कर रहा है इसराइलियों को, और वो चाहते हैं कि डायरेक्ट इंटरवेंशन हो जाए इस वक्त सीरिया में, और उनको ये समझते ये हैं कि उनको गलतफहमी है कि अगर असद को मार दिया गया तो वहां पर अमन अमान हो जाएगा और हुकूमत आसानी से हो जाएगी, लेकिन ये इतना आसान नहीं है। खुद अहले यूरोप इस बारे में बार बार बात कर रहे हैं कि अगर ये लड़ाई अगर असद को मार भी दिया गया तो वहां की फौज से जो एक लंबी लड़ाई के लिए तैयार रहना होगा अहले यूरोप को, और वो खत्म नहीं होगी क्योंकि वो असद की वफादार हैं। तो जाहिर बात है कि ऐसे हालात में इसराइल को कोई फायदा नहीं होगा, और अगर वो तस्लीम करने की बात करते भी हैं, और तस्लीम करें ना करें दुनिया पर आशकारा है कि उनके इसराइल से क्या रवाबित हैं और इसराइल को किस नजर से वो देखते हैं। जो इसराइल से सामान एक्सपोर्ट होता है वो श्रीलंका होकर पहुंचता है सऊदी अरब में, या पाकिस्तान के रास्ते से पहुंचता है, या दूसरे रवाबित से पहुंच जाता है वहां। ये है कि उनके रवाबित तो
माजरत खां है आपसे कि हमारा कुछ फनी जो है वो हमारा इस तरफ कोशिश कर रहा है जो फनी खराबी दूर करने के लिए। शकील शमसी साहब की आवाज़ साफ तरीके से हम तक नहीं पहुंच पा रही, और आप तक चलते हैं ताहिर वासी साहब की खिदमत में। ताहिर वासी साहब, अभी शकील शमसी साहब ने इशारा किया था अपनी गुफ्तगू में, इससे पहले वाली गुफ्तगू में, कि एक ऐसे वक्त जब बाकियों को या दहशतगर्दों के या उनके लफ्जों में गुंडा फौज को शामी फौज और आवाम के मुकाबले में शिकस्त का सामना हो रहा है, तो उन्होंने दहशतगर्दाना कार्रवाइयों का हरबा इस्तेमाल किया, और चुनांचे उन्होंने 20 से ज्यादा शामी फौजियों को यरगमाल बनाकर सरेआम गोली मार दी, जिसको यूं कहा जाए कि खुल्लम खुल्ला जो है उन्होंने फांसी दे दी, तो जिसको अक्वाम मुत्तहदा ने यह कहा कि यह जंगी जुर्म है। दूसरी तरफ अमरीका, कतर, सऊदी अरब, तुर्की सीना ठोक कर यह कहते हैं कि ये जो लोग लड़ रहे हैं इनकी हम हर तरह से हिमायत करें, खा वो असलाह जाती हो या माली। तो इस तरह के जंगी जराइम का इर्तकाब करने वालों की जिम्मेदारी दरअसल आयत किस पर होती है? आप खुद एक बैरिस्टर, आपसे पूछना चाहूंगा।
जी शुक्रिया। इनकी जिम्मेदारी बहुत सिंपल सी बात है कि उनके आनत करने वालों पर आयद होती है, उन पर आयद होती है जो इसको सपोर्ट कर रहे हैं, उन पर आयद होती है जिन्होंने वो बंदूक उस दहशतगर्द के हाथ में थमाई जिन्होंने उन जंगी जराइम का इर्तकाब किया। इन जराइम की जिम्मेदारी उन हुकूमतों पर आयद होती है जिन्होंने इन बागियों के ब्रेन वॉश किए और उनको इस बात पर आमादा किया कि उनके बीवी बच्चों को, उनके ख़ानदान को बहुत पैसा मिलेगा अगर वो इस जंग में शिरकत करेंगे। इसकी जिम्मेदारी उन हुकूमतों पर आयद होती है जिन्होंने ऐसा माहौल पैदा किया कि ये जंगी जराइम मुर्तकब हो सकें। इन तमाम जराइम की जिम्मेदारी डायरेक्ट बिल वास्ता और बिला वास्ता दोनों सूरत से अमेरिका, बरतानिया और टर्की, सऊदी अरब और कतर की हुकूमतों पर जो है वो नाफिज होती है, आयद होती है। सऊदी अरब और टर्की और कतर इस वजह से बहुत ज़्यादा इस जंगी जराइम के मुर्तकब हुए हैं कि उन्होंने न सिर्फ एक इंडिपेंडेंट हुकूमत के अंदरूनी मामलात में मुदाखलत की है बल्कि वहाँ पर दहशतगर्दी करवाई है, उनके लोगों को बागी बनाने की कोशिश की गई है, उसकी हुकूमत पर हमला करने की कोशिश की गई है और उस मुल्क की आवाम को कत्ल किया जा रहा है। ये इसके ज़िम्मेदार ये तीन हुकूमतें हैं और इन तीन हुकूमतों के पीछे जाहिर है बरतानिया और अमरीका है। यहाँ पर वो डॉक्यूमेंट्रीज दिखाई जा रही हैं जिसमें ये दिखाया जा रहा है कि ये बागी असलहा कहाँ से ले रहे हैं, असलहा किस तरह से बना रहे हैं, और इतनी मजाका खेज बात है कि वो ये दिखा रहे थे कि वो बोतल बम बना रहे हैं, वो बल्ब के अंदर मवाद रख के बम बना रहे हैं और ये इम्प्रोवाइज कर रहे हैं खुद। और ये जो इनके हाथ में इतनी महंगी महंगी क्लाशनकोव्स हैं, इनके पास जो रॉकेट लॉन्चर्स हैं और जो इतना महंगा असलहा और जंगी, जैसा कि साजिद रिजवी साहब फरमा रहे थे, जो फौजी असलहा है जो वो आ रहा है, वो कौन सप्लाई कर रहा है, इस बात की तरफ उनकी तवज्जो नहीं जाती, इस बात की तरफ उनका जहन नहीं जाता और ये आवाम को वो नहीं बताते। तो जाहिर है कि इन जराइम की जिम्मेदारी जो है अमेरिका, बरतानिया, सऊदी अरब, कतर और तुर्की की हुकूमत पर नाफिज होती है।
बहुत शुक्रिया आपका। साजिद रिजवी साहब, खुद अब इलाके के वो ममालिक जो कहीं ना कहीं से शाम के बहरान में दखील हैं, دبے یا کھلے الفاظ میں اس بات کا اعتراف کر رہے ہیں کہ فوجی طریقے سے یا یوں کہا جائے کہ عدم استحکام پیدا کر کے یا شام میں بدامنی پیدا کر کے مقاصد حاصل نہیں کیے جا سکتے اور ہمارے اندازے غلط ثابت ہو رہے ہیں. اس دوران آپ نے دیکھا کہ تہران میں نوابستہ تحریکی کانفرنس ہوئی, اس میں بھی اتفاق رائے کے ساتھ یہ ہوا کہ سیاسی طریقے سے مسئلہ حل کیا جائے. ابھی بالی میں عالمی ڈیموکریسی فورم کا اجلاس ہوا, 50 سے زائد ملک, انہوں نے بھی یہی کہا کہ شام کا معاملہ جو ہے وہ سیاسی طریقے سے حل کیا جائے. تو اب ایک اقلیت کے مقابلے میں دنیا کی اکثریت جب اس بات پر زور دے رہی ہے تو اب آپ امریکہ اور مغرب, سعودی عرب اور قطر کو کہاں پر کھڑا پا رہے ہیں؟
دیکھیں کھلم کھلا, بالکل آپ نے جیسا کہا, اس کے مقابلے میں ایک ہی لفظ کہا جا سکتا ہے اور وہ یہ کہ یہ کھلم کھلا غنڈہ گردی ہے. چونکہ ان کے پاس طاقت اور پیسہ ہے اور وہ میڈیا بھی ان کے ہاتھ میں ہے. مثلا اس ہماری پوری گفتگو میں میڈیا کا جو ہے وہ کہیں ذکر نہیں ہوا کہ جس وقت شامی فورسز کے اوپر حملے ہوتے ہیں اور نشانہ لیا جاتا ہے اور دہشت گرد کا عام شہریوں کو نشانہ بناتے ہیں, تو جب ان کے جنازے اٹھائے جاتے ہیں تو اس کو بشار اسد کی حکومت کے کھاتے میں ڈالا جاتا ہے کہ ان کی وجہ سے جو ہے وہ اتنے لوگ جو ہیں مارے جا رہے ہیں. اس میں کہیں نہیں دکھایا جاتا کہ یہ جو مارے گئے ہیں یہ کون لوگ ہیں اور مارنے والے کون ہیں. یہ عوام مارے جاتی ہیں تو اس کا الزام جو ہے وہ جو باغی عناصر ہیں ان کی طرف سے ہی کہا جاتا ہے کہ آرمی نے جو ہے وہ عوامی فورسز عوامی مقامات پر جو ہے بمباری کی یا نشانہ بنایا, جبکہ کھلم کھلا دہشت گردانہ کاروائیاں, کار بم کے دھماکے, خودکش حملے یا راکٹ لانچروں سے جو ہے وہ شہری آبادیوں کو جو ٹارگٹ کر رہے ہیں اس میں عام شہری مارے جا رہے ہیں اور بڑے پیمانے پر مارے جا رہے ہیں. اور اس کا جو نتیجہ جو نکل رہا ہے وہ بالکل سامنے آ رہا ہے کہ بجائے یہ کہ وہ جو توقعات رکھ رہے تھے کہ لوگ جو ہیں وہ اٹھ کھڑے ہوں گے بشار اسد حکومت کے خلاف جب اتنے بڑے پیمانے پر قتل عام ہوگا, لیکن اس کا نتیجہ برعکس نکل رہا ہے. شامی عوام جو مزید مصمم ہوتے جا رہے ہیں اور جو پہلے کی جو صورتحال تھی, جو پہلے مثلا ممکن ہے کہ بشار اسد کے مخالفوں سیاسی حوالے سے, وہ اس معاملے میں چونکہ ان کی مملکت کو جو ہے بیرونی ممالک جو ہیں وہ آ کے نشانہ بنا رہے ہیں اور ان کے ممالک میں مداخلت کر رہے ہیں, اس کی سرزمین پر لوگوں کو اکسا رہے ہیں, لوگوں کو پیسہ دے رہے ہیں, ہتھیار اور اسلحہ فراہم کر رہے ہیں اپنے مفادات کے لیے, تو یہ جو صورتحال ہے وہ اس میں یقیناً ان کو جو مطلوبہ نتائج چونکہ نہیں ملے ہیں تو آثار یہ نظر آ رہے ہیں کہ وہ تھوڑی بہت جو ہے پسپائی اختیار کرنے یا اپنا سیف سائڈ جو ہے وہ لینا چاہ رہے ہیں. سعودی عرب جو ہے اپنے داخلی معاملات کی وجہ سے کافی حد تک جو ہے وہ جو کھل کر پہلے بیان بازی کر رہا تھا اور سامنے تھا وہ کسی حد تک پیچھے ہٹ چکا ہے, اور یہی صورتحال جو ہے وہ دوسرے ممالک کے حوالے سے بھی دیکھنے میں آئے گی. ایک چیز میں اسے فرض کرتا چلوں کہ یہ جو باغی عناصر اس وقت پوری دنیا سے لا کے یہاں جمع کیے گئے ہیں, بشار اسد کا مسئلہ یعنی شامی فورسز اگر ان پہ قابو پا لیتی ہے تو, اور یا یہ شامی حکومت پر جو ہے اگر قبضہ کر لیتے ہیں, دونوں صورتوں میں یہ درد سر اسی طرح بنیں گے جس طرح آج یہ پاکستان کے لیے درد سر بنے ہوئے ہیں. ترکی اور قطر اور سعودی عرب میں جو ہے ان کے منفی اثرات جو نمایاں گے اور ان کے اندر اتنی توانائی نہیں ہوگی کہ ان دہشت گردوں سے نمٹ سکیں.
لیکن شکیل شمسی صاحب, جیسا کہ ساجد رضوی صاحب نے فرمایا کہ دونوں صورتوں میں فائدہ تو بہرحال آپ کے خیال میں یا مبصرین کے خیال میں اسرائیل کو ہی ہوگا, کہ چونکہ اگر یہ عناصر درد سر بنے ترکی, سعودی عرب اور قطر کے لیے تو ظاہر ہے کہ اسلامی دنیا کو ہی نقصان پہنچے گا, اسرائیل مضبوط ہوگا. آپ کیا کہیں گے؟
جی ہاں بالکل صحیح ہے یہ بات, کہ کیا آپ یہ سمجھتے ہیں یا کوئی آدمی سمجھتا ہے کہ وہ یہ جو بغاوت کروا رہے ہیں اہل یورپ, کیا یہ محبت میں شامیوں کی کروا رہے ہیں یا وہاں کے اپوزیشن کی محبت میں کروا رہے ہیں؟ ان کا تو مقصد ہی یہی ہے کہ لانگ ٹرم میں ایک بہت ہی بفر اسٹیٹ تھا, ایک بہت ہی مضبوط اسٹیٹ تھا وہاں کے اوپر جو اسرائیل کے خلاف کھڑا ہوا کرتا تھا, وہ لانگ رن میں تباہ ہو جائے, وہ اس کا ساتھ نہ دے سکے, کسی بھی حالت میں اسرائیل کے سامنے کھڑے ہونے کا تحمل نہ دکھا سکے. یہ ان کی مراد ہے. اگر خدا نہ خواستہ یہ حکومت چلی بھی گئی تو وہ لوگ آئیں گے تو وہ بھی کمزور رہیں, لڑتے رہیں, بھڑتے رہیں, اس میں ان کا فائدہ ہے, کیونکہ ایک مضبوط حکومت تو کبھی نہیں دیکھنا چاہے گا اسرائیل. اپنے پڑوس میں کوئی مضبوط مسلم حکومت جو اپنے ڈیسیشن خود لے سکے ایسا اسرائیل کبھی نہیں چاہے گا, اور یہ اس کی بالکل مرضی ہے کہ وہ وہاں کے اوپر ایک ہمیشہ انارکی کی صورتحال رہے. یہ جنگ جتنی لمبی کھنچ سکتی ہے کھینچے, جتنی زیادہ اس میں لڑائیاں ہو سکتی ہوں اس کو کوئی پریشانی نہیں ہوگی.
جی بہت شکریہ آپ کا. طاہر واسی صاحب, اگلا سوال میں آپ سے پوچھنا چاہوں گا کہ یہ جو صورتحال ہے کہ ابھی تک امریکہ کامیاب نہیں ہو سکا ہے, تو ہیلری کلنٹن کے اس بیان کو کیا اس تناظر میں دیکھا جانا چاہیے کہ وہ اب نیشنل سیرین کونسل سے اپنا ہاتھ کھینچ رہی ہے، جنہوں نے کہا ہے کہ اس میں جو ہے قیادت کی توانائی نہیں ہے، صلاحیت نہیں ہے، تو کیا آپ سمجھتے ہیں کہ شکست کے بعد کسی طریقے سے وہ اپنا دامن چھڑانا چاہتی ہیں، یا جس طریقے سے عالمی برادری اب سیاسی حل پر زور دے رہی ہے وہ اس دھارے میں بیک ڈور سے شامل ہونے کی کوشش کری امریکی حکومت؟
مولا جسے کہتے ہیں اب اس کی طرف یہ آگے بڑھ رہے ہیں، اور یہ اس بات کو سمجھ گئے ہیں کہ جو یہ بدماشوں کا ایک گروپ جس کو یہ تقویت دے رہے تھے اسلحے اور پیسے کے ذریعے، یہ اس قابل نہیں ہے کہ سیرین عوام کا اعتماد حاصل کر سکے اور سیرین فوج کا مقابلہ کر سکے، تو یہ اب فیس سیونگ کے تحت یہ بات کہہ رہے ہیں، اور یہ اب اس عالمی برادری کا ساتھ دینے کی کوشش کریں گے جس میں وہ اس بات کو سمجھتے ہیں کہ سیریا کے مسئلے کا حل جو ہے وہ بیلٹ پیپر کے ذریعے سے ممکن ہے، وہ سیرین بشار الاسد کی حکومت کے تعاون کے ساتھ ممکن ہے، اس کے خلاف بغاوت کر کر اور اس کے خلاف جنگ کر کر ممکن نہیں ہے۔
جی بہت شکریہ ساجد رضوی صاحب، آپ نے یقیناً محسوس کیا ہوگا اور ہمارے بہت سارے مبصر ناظرین بھی اس بات کو محسوس کریں گے کہ آج سے 3-4 ہفتے قبل تک ترکی کا جو لب و لہجہ تھا شام کی حکومت کے تئیں، اب وہ لب و لہجہ مثلاً کچھ نرم پڑتا نظر آ رہا ہے، اس کی کیا وجہ ہو سکتی ہے آپ کے خیال میں؟
دیکھیں اس کی میں نے عرض کیا شروع میں ہی کہ شام کے معاملے میں ترکی نے جو ہے وہ پورے اعتماد کے ساتھ جو ہے وہ ہاتھ ڈالا تھا، اور وہ یہ سمجھ رہے تھے کہ بہت جلد جو ہے وہ بشار اسد کی حکومت کا جو ہے تختہ الٹ جائے گا اور وہ وہاں پر جو ہے اپنا اثر و نفوذ جو ہے وہ استعمال کر سکیں گے، ان کے سر میں جو بھی خب سمایا ہوا ہے وہ چاہے وہ سلسلے میں یورپ اور امریکہ سے امتیاز حاصل کریں یورپی یونین میں شامل ہونے کے لیے کہ جس کے لیے وہ پچھلے 70 برسوں سے جو ہے وہ کوشاں ہیں، اور یا یہ کہ وہ عالم اسلام میں جو ہے وہ سلطنت عثمانیہ والا جو رول دوبارہ پلے کر سکیں، لیکن ان دونوں حوالے سے جو ان کے خواب ہیں وہ انہیں محسوس ہو گیا بشار اسد اور ان کی فورسز کی جو مزاحمت تھی اور جو انہوں نے وہاں پر اپنی طاقت دکھائی ان کے مقابلے میں، دہشت گردوں کے مقابلے میں یا ان گنڈا ناصر کے مقابلے میں، اس سے انہوں نے جو ہے وہ یہ محسوس کر لیا کہ یہاں ان کی اس حوالے سے دال گرنے والی نہیں۔ پھر بشار اسد نے جو وہاں ان کے مقابلے میں موقف اختیار کیا اس میں بھی جو ہے انہیں پسپائی اختیار کرنے پر مجبور کر دیا، مثلا کردستان کی وہ پوری پٹی جو ہے بشار اسد نے وہاں سے اپنی فورسز کو نکال لیا اور وہاں مقامی کردوں کے حوالے کر دیا۔ آپ جانتے ہیں کہ کردستان جو ہے سیرین کردستان جو ہے وہاں پر اسے بغاوت کا سامنا ہے ترکی کو، اور یہ پوری پٹی عراق سے لے کر ایران، عراق اور ترکی، یہاں پر جو ہے وہ جو کرد عوام ہیں وہ سب کے سب مشترکہ طور پر جو ہے ترکی کی حکومت کے خلاف جو ہیں وہ برسر پیکار ہیں، اور چاہے وہ مسلح جھڑپیں ہوں چاہے سیاسی لحاظ سے ان کے جو تعرضات ہیں اور ان کے جو تضادات ہیں ترکی کی حکومت کے ساتھ وہ سب پر آئے ہیں، تو یہاں پر ترکی کو جو ہے وہ خدشات پیدا ہوئے ہیں، خطرات پیدا ہوئے ہیں، اور وہاں پر جو ان کے مخالف کرد عناصر ہیں انہوں نے جو ترکی کی فوج کے خلاف کھل کر کارروائیاں شروع کی ہیں، اس کے نتیجے میں ترکی کو یہ چیز نظر آ رہی ہے کہ اگر اس سے زیادہ اس نے مداخلت کی شام کے معاملے میں تو ممکن ہے کہ یہ صورتحال جو ہے وہ مزید بگڑ جائے اور ان کے کنٹرول سے نکل جائے، اور اس کے آثار جو ہیں وہ نظر آ رہے ہیں۔
جی بہت شکریہ واسف صاحب، آپ دیکھیں کہ روز اول سے اسلامی جمہوریہ ایران کا موقف یہ رہا ہے کہ شام کی تقدیر کا فیصلہ کرنے کا حق صرف اور صرف شامی عوام کو ہی حاصل ہے، جو کچھ بھی ہو جیسی بھی تبدیلی ہو وہ شام کے عوام انجام دیں، طاقت کے ذریعے، اسلحے کے ذریعے، دہشت گردی کے ذریعے ممکن نہیں۔ اور اس دوران روس نے بھی کھلے لفظوں میں اور چین نے بھی کھلے لفظوں میں یہ واضح کر دیا، اور ابھی حال ہی میں 2 روز قبل بھی روس نے یہ واضح کر دیا کہ بشار اسد مائنس کوئی بھی حل ہم قبول نہیں کریں گے، تو آپ اس پوری صورتحال میں اور امریکی اور اس کے اتحادیوں کی شکست میں ایران، چائنا، روس، ساتھ ہی میں لبنان اور عراق کی حکومت کے کردار کو کس زاویے نگاہ سے دیکھتے ہیں؟
میں سمجھتا ہوں کہ بہت قابل تحسین ہے، لیکن اس میں لیڈنگ رول یقیناً ایران نے ادا کیا ہے۔ ایران کی جو سیاسی بصارت ہے اور سیاسی بصیرت ہے وہ یقیناً بہت بہتر ہے، اور وہ ہمیشہ بہت بہتر فیصلہ کرتے ہیں، نہ صرف اپنے ملک کے لیے بلکہ مسلمانوں کو جنرلی اپنے سامنے رکھتے ہوئے، ان کی بہتری کو سامنے رکھتے ہوئے۔ تو اس معاملے میں بھی میں خود اس بات کا گواہ ہوں کہ جب یہ کام شروع ہوا ہم نے اسی وقت اس بات کو سمجھا تھا کہ ایران کی حکومت نے بہت بہتر سٹانس لیا ہے، اور انہوں نے اسی وقت سے یہ کہنا شروع کر دیا تھا کہ چونکہ بشار الاسد کی حکومت کو عوام کی حمایت حاصل ہے اس لیے ایران بشار الاسد کی حکومت کا ساتھ دے گا، اور اس بات کو پھر فالو کیا عراق نے بھی، اس بات کو پھر تسلیم کیا چائنا نے بھی، اس بات کو تسلیم کیا رشیا نے بھی، لیکن سب سے پہلے اس بات کو ایران نے مغربی میڈیا پر بالکل واضح طور پر کہہ دیا تھا کہ اس لیے نہیں کہ بشار الاسد سے کوئی دوستی ہے، اس لیے نہیں کہ بشار الاسد سے احمدی نژاد کا کوئی خاص رشتہ قائم ہے، اس وجہ سے کہ ایران کی عوام ان تمام ممالک میں جہاں پر عوامی حکومت موجود ہے اور عوامی حکومت کی سپورٹ جس حکومت کو موجود ہے اس کا ساتھ دیں گے، اور امریکہ اور یورپی ممالک نے ہمیشہ عوامی حکومت کے خلاف علم بلند کیا اور عوام کے خلاف حکومتوں کی حمایت کی، اس کے مقابلے میں ایران نے ہمیشہ عوام دوست انقلاب کو پسند کیا اور عوامی حکومت کی حمایت کی، تو اس معاملے میں ایران نے بہت میرا خیال ہے کلیدی کردار ادا کیا اور لوگوں کو اس بات پر قائل کیا، کنونس کیا، جو بعد میں درست بات بھی ثابت ہوئی اس تمام غنڈہ گردی کے باوجود، کہ اگر عوامی حکومت کا عوام کا ساتھ حاصل ہو کسی حکومت کو، اس حکومت کو چند دہشت گرد اور غنڈہ گرد عناصر آ کر اس پر قبضہ نہیں کر سکتے اور عوام کو فتح نہیں کر سکتے۔
بہت شکریہ آپ کا، ہم آپ کے شکر گزار ہیں، شکیل شمسی صاحب کے بھی اور ساجد رضوی صاحب کا بھی شکریہ۔ ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی، شام کے عوام جس طرح سے پائمردی، استقامت، دلیری اور شجاعت کا مظاہرہ کر رہے ہیں اور اپنی حکومت کا ساتھ دے رہے ہیں، اس سے یہ بات ثابت ہو گئی کہ 1.5 سے 2 سال کا عرصہ گزر جانے کے بعد امریکہ اور اس کے اتحادیوں نے جتنی بھی کوششیں کر لیں وہ عوامی قوت پر غالب نہ سکیں، اور یہی کلیہ اور یہی اصول پوری دنیا کے عوام کے لیے کہ کوئی بھی حکومت، کوئی بھی طاقت، کوئی بھی اسلحہ عوامی طاقت اور قوت پر غالب نہیں آ سکتا، اور اگر آج امریکہ اور اس کے اتحادی شام میں ہزیمت سے دوچار ہو رہے ہیں تو اس کی وجہ یہی ہے کہ شام کے عوام، وہاں کی فوج اور وہاں کی حکومت متحد ہیں اور اپنی تقدیر کا فیصلہ خود کرنے کا عزم رکھتے ہیں۔ اگلے پروگرام تک کے لیے مجھے علی عباس جی اور دیگر ساتھیوں کو اجازت دیجیے، خدا حافظ، بہت شکریہ جناب۔